यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतले संवैधानिक आयोगका 52 जना पदाधिकारी नियुक्ति विरूद्धको रिटको फैसला आगामी असार 18 गते सुनाउने। अख्तियारद्वारा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा झनै बढ़न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य कर्मीको सुझाव। र अमेरिका र चीन बीच व्यापारिक तनाव कम गर्ने सैद्धान्तिक सहमति।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सर्वोच्च अदालतले 52 जना संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विरूद्ध दायर रिट निवेदनमाथिको फैसला आगामी असार 18 गतेलाई सारेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, डाक्टर कुमार चुडाल र डाक्टर नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरूद्धको रिट निवेदनमाथि सुनवाईको फैसला आज सुनाउने भनिएको थियो। सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारी विरूद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार 18 गतेका लागि सरेको जानकारी दिनुभयो। सरकारले 2077 र 2078 सालमा दुई चरणमा गरी अध्यादेश मार्फत संवैधानिक आयोगमा 52 जना पदाधिकारी नियुक्ति गरेको थियो। अध्यादेश मार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैर कानूनी भएको उल्लेख गर्दै दर्ता भएका 15 रिट निवेदनमाथिको सुनवाई यही जेठ 1 गते सकिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध 4,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। काठमाडौँ महानगरपालिकाको सामाखुशी करिडोर अन्तर्गत वसुन्धरादेखि मेहेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक समेत रहेका परियार सहित बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रविन मान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक बसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहाल विरूद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताउनुभयो। उनीहरू विरूद्ध 4,31,72,287 रूपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन 2069 बमोजिम सजाय तथा विगो असूल उपर हुन माग दावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरूले अवरूद्ध गरेपछि भोलि दिउँसो 3 बजेसम्मका लागि स्थगित भएको छ। बैठक शुरू भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नाराबाजी र अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सदन 2 हप्तादेखि अवरूद्ध भइरहँदा छलफल र सभा सञ्चालन गर्न कठिन भइरहेको भन्दै सभा सञ्चालनका लागि वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख घिमिरेले आजको कार्यसूचीबाट सम्पूर्ण कार्यक्रम हटाइएको र बैठक भोलि दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको बताउनुभयो। यसअघि आज दिउँसो 1 बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति हुन नसकेपछि 3:15 बजेका लागि सारिएको पारिएको थियो। संसदको अवरोध खुलाउने विषयमा आज सभामुख देवराज घिमिरे सहित नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको बैठक बसे पनि सत्तापक्ष र प्रतिपक्ष आआफ्नो अडानमा रहेपछि बैठक निष्कर्षविहीन भएको छ। यसअघि प्रतिपक्षी दलहरूको अलग्गै बैठक बसेर भिजिट भिसा प्रकरणका विषयमा रासोपाले राखेको पाँच बुधे प्रस्तावका विषयमा छलफल गरेका थिए। यसैबीच सभामुख सहितको छलफलपछि नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबीच छलफल भए पनि सहमति भने हुन सकेन। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइरहेका छन्। सत्तारूढ दलहरूले भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा गृहमन्त्री लेखकको राजीनामा दिन नपर्ने र राजीनामा समिति पनि गठन नहुने अडान राख्दै आएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संसदको गतिरोध चाँडै अन्त्य हुने बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले गृहमन्त्रीले राजीनामा दिने कुरा अनुपयुक्त भएको जिकिर गर्दै संसदीय छानबिन समिति बनाउने कुरा भइरहेकाले प्रतिनिधि सभाको गतिरोध छिट्टै अन्त्य हुने बताउनुभयो।
एउटा कर्मचारीमाथि छानबिन सुरु हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकारी चल्दैन, यो धेरै हिसाबले यो अनुपयुक्त प्रश्न थियो, त्यस कारणले यो राजीनामा आउँदैन गरे हुनु पऱ्यो। अब अहिले जसरी चाहिँ संसद अवरुद्ध भइरहेछ, अब सत्ता पक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेछ, अब बढीमा चाहिँ संसदीय छानबिन समिति कसरी बनाउने, के बनाउने भन्ने कुरामा छलफल भइरहेका छन्। म्यान्डेट के हो भने मन्त्रीले यो सबै उठिरहेका प्रश्नको विषयमा चाहिँ संसदबाट आफ्नो चाहिँ धारणा राख्ने, सरकारको धारणा राख्ने, अनि प्रतिपक्षहरूले चाहिँ संसद खोलेर त्यो सहयोग गर्ने र यो बजेट सम्बन्धी छलफलको प्रक्रियालाई अगाडि बढाउने कुरा चाहिँ हामीले गरिराखेका छौँ।
संचार मन्त्री गुरूङले भिजिट भिसा प्रकरणमा अख्तियारले कर्मचारीमाथि छानबिन शुरू गरिसकेको र त्यसबाट धेरै कुरा प्रष्ट हुने पनि बताउनुभयो। जेठ 26 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले सरकारले नेपाल गुणस्तर प्रमाण चिन्ह तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले उच्च स्तरमा हुने विभिन्न भ्रमणहरू स्वीकृत गर्नुसँगै ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र ओडा नम्बर 4 कमल पोखरीबाट परिवर्तन गरी ओडा नम्बर 8 लुबु देवी स्थान कायम गरिएको छ। यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गरी ओडा नम्बर 4 चिराघाटबाट ओडा नम्बर 4 जुमले कुलामा कायम गरिएको छ। मुलुकभर मनसून शुरू भएसँगै डेंगी संक्रमण देखिन थालेको छ। हालसम्म 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझ बढ़न सक्ने भन्दै विशेष सतर्कता अपनाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
नेपालमा जूनदेखि अगस्तसम्म अर्थात असारदेखि भदौ महिनासम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्याङ्क अनुसार जनवरी 1 जून 8 1255 जना संक्रमित भेटिएका छन् भने हालसम्म 72 जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। हाल सबैभन्दा धेरै संक्रमितको संख्या काठमाण्डुमा देखिएको छ। काठमाण्डुमा 132 जना, कास्कीमा 90, सुनसरीमा 87, चितवनमा 61, पाल्पामा 51, रूपन्देहीमा 47, कञ्चनपुरमा 37, दाङमा 32 र भक्तपुरमा 30 जना संक्रमित भेटिएका छन्। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चन्द्रभल झाले गत वर्ष यो अवधिमा 495 संक्रमित फेला पर्दा यस वर्ष 277 जना संक्रमित हुनुले गत वर्षको तुलनामा कम संख्या संक्रमित देखिए पनि यसको जोखिम भने कायमै रहेको बताउनुभयो। निर्देशक झाले यस वर्ष औसत भन्दा बढ़ी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आंकलन अनुसार डेंगी संक्रमणमा पनि प्रभाव पर्न सक्ने भन्दै संक्रमण बढ़न सक्ने सम्भावना हुने भएकोले समयमै सचेतता अपनाउनु जरूरी रहेको बताउनुभयो।
पानी पर्यो भने यो बढ्ने सम्भावना हुन्छ नै, अब त्यसमा पनि भारी वर्षा भयो भने त्यो लार्वाहरू बगाइदिने पनि अवस्था हुन्छ होइन। सामान्य पानी पर्यो भने चाहिँ यसको बढ्न सक्ने पानीहरू जमा भएर पलाउने त भन्ने मच्छर होइन लामखुट्टेले गर्दा नै हुने र अहिलेसम्म कम कमै केस हो तर बढ्न पनि सक्छ, त्यही भएर अलिक सचेत भयो भने यो धेरै नबढ्न पनि सक्छ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो। डेङ्गीबाट बस्न सर्वप्रथम लामखुट्टेको टोकाइबाट बस्नुपर्छ, जसका लागि पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्दा खुल्ली पुर्ने, खाने पानी वा ढल चुहिएको छ भने तत्काल मरमत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की सफा गरिरहने, सुत्ने बेलामा झुलको प्रयोग गर्नुपर्ने लगायतका सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर पुन।
फ्रिजको मुनि भयो अथवा बाथरूम कतै पनि सफा पानीमा पनि यसले आफ्नो वृद्धि विकास गर्न सक्ने क्षमता भएको हुनाले चाहिँ हामीले त्यस्तो पानी धेरै दिनसम्म धेरै समयसम्म चाहिँ राख्नु हुँदैन, अथवा त्यसलाई छोपेर राख्नुपर्ने, अथवा त्यो पानीलाई चाहिँ समय समयमा चाहिँ हामीले फेर्नुपर्ने हुन्छ यदि सकिन्छ भने। विशेष गरेर झू लगाएर हामीले किन भन्दाखेरि राति पनि नटोक्ने होइन, टोक्छ तर प्रशस्त मात्रामा सक्रिय हुने समय भनेको चाहिँ बिहान र सूर्यास्तभन्दा अगाडि कुरा गरे र लक्षणमा चाहिँ अचानक ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, आँखाको गेडी झर्ला जस्तो हुनु, मांसपेशीहरू एकदम दुख्नु, जोर्नी हड्डी भाँचेको जस्तो त्यो खालको महसुस हुनु, त्यसपछि कसै कसैलाई वाक वाक लाग्नु, बान्ता हुनु, लाग्ने बित्तिकै मरिन्छ कि भन्ने त्यो अवस्था होइन, यसको मृत्युदर धेरै कम छ।
डेङ्गीको लक्षण देखिए तुरन्त स्वास्थ्य संस्था जाने, लामखुट्टेको टोकाइबाट बस्न स्वास्थ्य कर्मीहरूको सुझावलाई दैनिक क्रियाकलापमा अपनाउने हो भने डेङ्गी संक्रमणबाट सहजै बस्न सकिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताउनु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन स्थित ज्ञान प्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताउनुभयो। आजै मुस्ताङ पुग्नुभएका अध्यक्ष प्रचण्डले नेपालमा जलवायु परिवर्तन गम्भीर असर देखिन थालेको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा हानि नोक्सानीको क्षतिपूर्तिका लागि आफूले निरन्तर दबाव दिएको बताउनुभयो। काठमाडौँ महानगरभित्र गुड्ने सवारी साधनमध्ये आधा भन्दा बढ़ी प्रदूषण मापदण्ड विपरीत रहेको पाइएको छ। महानगरपालिकाले शुरू गरेको प्रदूषण परीक्षणमा 51.46% सवारी साधनले प्रदूषण मापदण्ड उल्लंघन गरेको पाइएको हो। काठमाडौँ महानगरपालिकाले गत वर्षको पुस 28 गतेदेखि शुरू गरेको सवारी साधनको प्रदूषण परीक्षणमा अहिलेसम्म 2500 सवारी साधनमध्ये 51.46% प्रदूषण मापदण्ड विपरीत सञ्चालन भएको पाइएको महानगरले जनाएको हो। महानगरले संघीय सरकारको वातावरण विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरी प्रदूषण जाँच गर्दै आएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले साझेदारी वन अति विपन्न तथा गरीब समुदायलाई फाइदा पुर्याउने गरी क्रियाशील हुनुपर्ने बताउनु भएको छ। वन तथा भू संरक्षण विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री ठकुरीले स्वदेशी काठ खेर जाने, विदेशी काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड़ दिँदै वन र वातावरणसँग सम्बन्धित अध्ययन संस्थानलाई अध्ययन अनुसन्धानमा लगाउनुपर्ने बताउनुभयो। कोशी प्रदेश सरकारले कृषकहरूलाई राहत दिन ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनमै कमजोर देखिएको छ। आर्थिक वर्ष सकिन लाग्दा धनकुटामा यो कार्यक्रम कार्यान्वयन हुन सकेको छैन। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
लामो समयदेखि पशुपालन, तरकारी खेती र नगदे पालीमा संलग्न कृषकहरूलाई लक्षित गरेर कोशी प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदान दिने नीति ल्याएको थियो। प्रदेश सरकारले व्यावसायिक कृषिका लागि बैंकबाट लिएको कर्जामा 6, वित्तीय संस्थाबाट लिएको कर्जामा 7 र सहकारी संस्थाबाट लिएको कर्जामा 8% ब्याज अनुदान स्वरूप किसानलाई उपलब्ध गराउने जनाएको छ। तर यो कार्यक्रम आर्थिक वर्ष सकिन लाग्दा पनि कार्यान्वयनमा नआएको किसान नारद कटुवालले बताउनुभयो।
कृषि लोनमा प्रक्रिया पुग्नका लागि र प्रक्रिया पुर्याउनलाई कृषकहरूले अत्यन्त धौ परेको छ, गाह्रो परेको छ। त्यति गरेर पनि कृषकहरू ब्याङ्कमा पुग्दाखेरि ब्याङ्कले चाहिँ विभिन्न व्यवधानहरू, विभिन्न बाधा अडचनहरू देखाएर विभिन्न बहानामा अहिलेसम्म ऋण लगानी गरेको छैन।
ब्याज अनुदान पशुपालन फार्म, फलफूल खेती, बजारीकरण, पशु पंक्षी जन्य उपकरण, कृत्रिम गर्भाधान, पुष्प व्यवसाय लगायत क्षेत्रमा केन्द्रित हुने भनिएको छ। प्रदेश सरकारको कार्यविधि अनुसार किसानले पहिले नै बैंक वा वित्तीय संस्थालाई ब्याज भुक्तानी गर्नुपर्ने र त्यसपछि मात्रै प्रदेश सरकारबाट रकम फिर्ता हुने व्यवस्था रहेको छ। तर आर्थिक वर्षको अन्त्य हुन लाग्दा पनि धनकुटाका किसानले यो कार्यक्रममा सहभागिता जनाउन सकेका छैनन्। धनकुटामा भर्खरै मात्र केही निवेदन आउन थालेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
यहाँ आएर एकजना हाम्रो हिमालय एग्रो फरेस्ट रिसर्च एकाडेमी महालक्ष्मी नगरपालिका दुईको टिममा आएर उहाँहरू फर्म चाहिँ लिएर जानुभएको छ, तर उहाँहरूले पेश गर्नुभएको मलाई जानकारी भएको छैन, र धेरैजनाले सोध्नु भएको छ तर आएर त्यस्तो लानुभएको चाहिँ छैन।
प्रदेश सरकारले 10 लाखदेखि 3 करोड रुपियाँसम्मको कृषि कर्जामा मात्र यो सुविधा लागू गर्ने कार्यविधिमा उल्लेख गरेको छ। अनुदान वितरणमा पारदर्शिता ल्याउन नगद तथा जिन्सी अनुदानको सट्टामा ब्याज अनुदानको नीति अवलम्बन गरे पनि प्रभावकारी बन्न सकेको छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले दोलखा, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण निकाय एवं सांस्कृतिक धरोहरको अनुगमन गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले दोलखाको जिरी प्राविधिक शिक्षालय, सैलुङ क्षेत्र, कालिनचोक मन्दिर र खरीढुङ्गा उद्योगको अनुगमन गर्ने निर्णय गरेको छ। त्यसै गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र काभ्रेको चिस्यान केन्द्रको समेत अनुगमन गरिने निर्णय गरेको छ। तनहुँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेंगू र रुगाखोकी सहितका मौसमी बिरामीको संख्या वृद्धि हुन थालेको छ। 1500 क्षमताको सो अस्पताल केही दिनदेखि बिरामीले भरिभराउ हुन थालेको छ। हाल अस्पतालमा दैनिक 100 भन्दा बढ़ी बिरामी उपचारका लागि दैनिक आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अनिल गिरीले जानकारी दिनुभयो। बिरामीको संख्या दैनिक बढ़दो देखिएपछि पानीको स्रोतमा कोलिफार्म परीक्षण गर्न थालिएको छ। उपचारमा आउने बिरामीलाई टिकट निशुल्क गरिएको छ। बन्दीपुर गाउँपालिकाका साथै छिमेकी पालिका व्यासनगर, आबु खैरेनी र गोर्खा पालुङचारबाट समेत बिरामी उपचारका लागि त्यहाँ पुग्ने गरेका छन्। संघीय सरकारको घुम्नै पर्ने 100 पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई चेम्के मयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। प्राकृतिक सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीय सँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रवर्धनका लागि योजनाबद्ध काम गरिने उल्लेख गर्नुभयो। पदमार्गमा समथर ठूला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना समेत रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीन आपसी व्यापारिक तनाव कम गर्ने एक सैद्धान्तिक समझदारीमा सहमत भएका छन्। अमेरिकाका वाणिज्य मन्त्री हवाई लुटनिकले सो समझदारीले दुवै देशले दुर्लभ खनिज तथा चुम्बकीय धातुहरूको व्यापार निषेध गर्ने प्रावधानमा जोड़ दिने बताउनुभयो। सो समझदारीलाई अब दुवै देशका शीर्ष नेतृत्व समक्ष लगिने वार्ताका सहभागीहरूले बताएका छन्। बेजिङ र वाशिङटनका उच्च अधिकारीहरूबीच बेलायतमा भएको दुई दिने वार्तामा सो समझदारी बनेको हो। आधुनिक प्रविधिका लागि अति आवश्यक जमीन मुनिका दुर्लभ खनिजहरू वार्ताका प्रमुख विषय रहेको बताइएको छ। अमेरिकाको लस एन्जल्स शहरका मेयर करिन बासले आप्रवासीहरूमाथिको धरपकड़को विरोधमा भएको प्रदर्शनमा लुटपाट र तोडफोड़ हुन थालेपछि केही ठाउँमा कर्फ्यू आदेश जारी गर्नुभएको छ। गैर कानूनी आप्रवासीहरूलाई छापा मार्दै पक्राउ गर्न थालेपछि अमेरिकाका धेरै ठाउँमा त्यसको प्रतिकार हुन थालेको छ। सरकारले टेक्सासमा प्रदर्शन अघि नै नेशनल गार्डका सुरक्षाकर्मीहरू परिचालन गरेको छ। क्यालिफोर्नियाका गवर्नरले यस प्रकारको स्थिति निम्त्याएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कड़ा आलोचना गर्नुभएको छ। अब आर्थिक समाचार भुवनाचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तर मन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। परिणाममुखी अभ्यासमा जान आवश्यक रहेको उल्लेख गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न पनि कर्मचारी मन्त्रीहरूलाई निर्देशन दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत गरेर राजस्व संकलन र पूँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई आग्रह गर्नुभयो। विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धि दर सम्बन्धी पूर्वानुमानमा कटौती गरेको जनाएको छ। विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन अनुसार हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब 70% अर्थतन्त्रहरूमा वृद्धि दर घटाउने गरी प्रभाव पारेको उल्लेख गरेको छ। प्रतिवेदनले सन् 2025 लागि विश्व आर्थिक वृद्धि दर 2.7% घटाएर 2.3% बनाएको छ। त्यस्तै सन् 2026 लागि उक्त दर 2.7% घटाएर 2.4% झारेको छ। विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् 2025 वृद्धि दर 3.8% रहने अनुमान गरिएको छ। प्रतिवेदनले संयुक्त राज्य अमेरिकाको वृद्धि दर 2025 1.4% मात्र हुने सम्भावना देखिएको उल्लेख गरेको छ। त्यस्तै चीनको वृद्धि दर भने अघिल्ला पूर्वानुमान अनुसार नै यथावत रहने विश्व बैंकले उल्लेख गरेको छ। कर्णाली प्रदेश सरकारको दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ। कार्यक्रमबाट कर्णालीका दुग्ध उत्पादक किसानहरू लाभान्वित भएका छन्। कार्यक्रम मार्फत लाभान्वित भएका किसान वीरेन्द्रनगर नगरपालिका 12 खोरियाका 51 वर्षीय डम्बर केसीले हाल दैनिक 40 लिटर दूध बेच्दै आएको र अनुदानले आफूहरूलाई सहयोग गरेको बताउनुभयो। कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको दूधमा प्रोत्साहन अनुदान कार्यक्रमबाट कृषि जस्ता थुप्रै किसानहरूले राहत प्राप्त गरेका छन्। वीरेन्द्रनगर 12 की 45 वर्षीय दीपा भट्टराईले प्रदेश सरकारले उपलब्ध गराएको अनुदान कार्यक्रमले किसानको जीवनमा नयाँ ऊर्जा थपिएको बताउनुभयो। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुग्ध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रति लिटर 10 रुपियाँ, बाँकी जिल्लाहरूमा प्रति लिटर 5 रुपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ। तनहुँको आबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसानहरू उत्साहित भएर उत्पादनमा जुटेका छन्। उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा प्रति किलो 25 रुपियाँका दरले अनुदान दिइएको छ। आबुखैरेनी 4 र 5 का किसानले चालू आर्थिक वर्षमा मह र मास उत्पादन गरे बापत 3,93,450 अनुदान प्राप्त गरेका छन्। पालिकाले मह र मास हाट बजारसम्म ढुवानीको व्यवस्था समेत मिलाएको छ।
अब खेल समाचार।
काठमाडौँमा जारी 15 केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तर्गत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राणा मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा प्रवीणले जुनियर छात्र 100 मिटर दौड़ तथा संगीताले जुनियर छात्रा 400 मिटर दौड़मा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। कीर्तिमान बापत दुवैले जनही 10,000 नगद पुरस्कार पाउनेछन्। राणा मगरले निर्धारित दूरी 10.76 सेकेण्डमा पूरा गर्दै कृतिमानी स्वर्ण जिते। यसअघि आशिष चौधरीको नाममा 10.90 सेकेण्डको कृतिमान रहेको थियो। उनले त्यो कृतिमान 2070 सालमा बनाएका थिए। कोशी प्रदेशका सुजन मण्डल दोस्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेस्रो भएका छन्। धावक विकले निर्धारित दूरी 1:01.19 सेकेण्डमा पूरा गर्दै कीर्तिमान सहित स्वर्ण जितिन्। उनले 2076 सालमा अरूणा रिजालले स्थापित गरेको 1:01.30 सेकेण्डको कीर्तिमान भंग गरेकी हुन्। 13 एनएसआरई राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला टीम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ। नेपालका नम्बर 1 विपना ब्लोन र नम्बर 2 स्वस्थानी श्रेष्ठ सामेल बागमती कोशी प्रदेश गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई समान 3-0 हराउँदै उपाधि जितेको हो। 4 प्रदेश सहभागी टीम इभेन्टमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टीमले उपाधि जित्ने प्रावधान रहेको छ। नेपालले आईसीसी विश्वकप लीग 2 अन्तर्गत त्रिगुणात्मक सिरिजको चौथो खेलमा नेदरल्याण्डसलाई 16 रनले पराजित गरेको छ। स्कटल्याण्डको डण्डीमा गएराती सम्पन्न यस सिरिजको अन्तिम खेलमा जितका लागि 237 रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस 49.2 ओभरमा सबै विकेटको क्षतिमा 220 रनमा समेटियो। सिरिजमा तेस्रो जित निकालेको नेपालले नेदरल्याण्डस विरूद्ध क्लीन स्वीप गरेको हो। यसअघिको खेलमा नेपालले नेदरल्याण्डसलाई 5 विकेटले पराजित गरेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम आगामी 24 घण्टामा देशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस न्यूनतम 20.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.2 डिग्री सेल्सियस न्यूनतम 21.2 डिग्री सेल्सियस। वर्षा 16.67 मिलिमिटर। पोखराको अधिकतम 33 डिग्री सेल्सियस न्यूनतम 24.4 डिग्री सेल्सियस। वर्षा 1.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.7 डिग्री सेल्सियस न्यूनतम 23 डिग्री सेल्सियस। वर्षा 3.4 मिलिमिटर। नेपालको अधिकतम 33 डिग्री सेल्सियस न्यूनतम 26.2 डिग्री सेल्सियस। वर्षा 1.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतले संवैधानिक आयोगका 52 जना पदाधिकारी नियुक्ति विरूद्धको रिटको फैसला आगामी असार 18 गते सुनाउने अख्तियारद्वारा काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझै बढ़न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य कर्मीको सुझाव र अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने सैद्धान्तिक सहमति। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।